واصبر نفسك مع الذين يدعون الله واصبر نفسك مع الذين يدعون الله بكرة وعشية. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. مریض کے مدرسے میں پیش آیا افسوسناک بھی ہے اور تشویشناک بھی. جو میرا آپ کا دن تھا اور چھٹی ہو رہی تھی طلبا مدرسے سے روانہ ہو رہے تھے کہ راستے میں ایک مسافر بس سے چند طلبا کو اتارا گیا. جتنے طالب علم اس گاڑی میں موجود تھے ان کو اتار لیا, دوسری سواریوں کو بھی اتار لیا اور ان کو جو لائن میں کھڑا کر کے گولی ماری. اس میں دو طالب علم تو اسی وقت شہید ہو گئے اور ایک زخمی ہوا اور باقی لاپتہ, معلوم نہیں کہ وہ اغوا کیے گئے ہیں, معلوم نہیں کہ وہ جان بچا کر بھاگ جانے میں کامیاب ہوئے ہیں. کیونکہ اب تک اس کے بعد سے چھٹی ہے تو ان کا صحیح پتہ چل نہیں سکا. دشمنوں نے یہ کارروائی کی تو خدا ہو کہ اس پر کتنا افسوس کیا جائے اور اس قدر رنج اور دکھ ہو وہ کم نہیں. وہاں ایک آبادی ایسی ہے کہ مدرسے کے لوگوں کو اس سے گزرنا پڑتا ہے, جاتے ہوئے بھی اور آتے ہوئے, اور وہ شرارت کرتے رہتے ہیں. لیکن اس طرح کی واردات اس سے پہلے نہیں. مدرسے کو قائم کرنے کے لیے اس کے واسطے مناسب محلے وقوع کا انتخاب بے حد ضروری ہوتا ہے, بے حد ضروری ہوتا ہے. یہ محل جہاں ملیر کا مدرسہ قائم کیا گیا ہے اور ایسے حالات میں کیا گیا ہے کہ کوئی اضطراری کیفیت نہیں تھی, کوئی ایسی مجبوری نہیں تھی کہ وہاں مدرسہ قائم کیا جائے. تو یہ اقدام فی حد ذاتہ مناسب اقدام نہیں, ہمیشہ کے لیے ایک کشمکش اور ہمیشہ کے لیے ایک تشویش اور پریشانی. آپ جس جگہ بیٹھے ہوئے یہ جگہ بھی مدرسے کے لیے کسی طرح معلوم نہیں اور مناسب نہیں, لیکن یہاں جو مدرسے کا قیام عمل میں آیا تھا وہ اضطراری کیفیت میں عمل میں آیا, وہ اختیاری کیفیت نہیں تھی. اور اس کے بعد پھر ہمارا مدرسہ یہاں آیا, پہلے دوسری جگہ پر اس کو قائم کیا گیا تھا, وہاں صرف 6 مہینے یہ رہا اور حالات کے ناسازگار ہونے کی وجہ سے, انتہائی ناسازگار حالات کی بنا پر وہاں سے منتقل ہونا پڑا. سال کا درمیان تھا, دو ہی صورتیں تھیں, یا مدرسے کو ختم کر دیا جائے اور طلبا اور اساتذہ سے یہ کہا جائے کہ آپ اپنا انتظام کریں, اور یا پھر مجبور کس طرح اختیار کر لیا جائے. تو اس کو احوال سمجھا گیا اور اس کو اختیار کر لیا گیا, لیکن یہ جگہ بھی مدرسے کے لیے موزوں نہیں, مناسب نہیں. 26-27 سال ہو گئے حالات کا مقابلہ کرتے ہوئے. یہ صحیح ہے کہ تقریباً 8-10 سال سے حالات کی وہ سنگینی باقی نہیں رہی, اور پھر جملہ اللہ تبارک و تعالیٰ نے مدرسے کو ایک طرح سے تحفظ عطا فرمایا, لیکن پھر بھی حالات جیسے اطمینان بخش ہونے چاہیے ویسے نہیں. یہ طالب علم ہمارے یہاں آتے ہیں, ایک تو یہ نوجوان ہوتے ہیں, مزاجوں میں لاپرواہی اور غفلت شامل ہوتی ہے, اس کے علاوہ جذباتی قسم کے لوگ ہوتے ہیں, پھر یہاں کے حالات کا صحیح شعور نہیں رکھتے. ان کو سمجھایا جاتا ہے, بتایا جاتا ہے تو وہ احتیاط کریں, احتیاط ہوتی ہے الحمدللہ, لیکن یہ کہ پھر بھی اندیشہ ہوتا ہے. کل جو رات گزری یہ ایسی رات تھی کہ جس میں بہت احتیاط ضروری ہے, کل آئندہ جو آئے گی وہ بھی بہت احتیاط کا تقاضا کرتی ہے, اس کے بعد پھر اگلی رات جو آئے گی اس میں بھی احتیاط ضروری ہوگی. مطلب یہ کہ رات بھی جلوس تھا جو جامعہ کے قریب سے گزر رہا تھا, اور کل 7 تاریخ ہوگی تو کل بھی جلوس ہوگا, اور پرسوں 8 تاریخ ہوگی تو پرسوں بھی جلوس ہوگا. آج سے 11 سال پہلے جب یہ جلوس آیا کرتے تھے تو یہاں مسجد کے اوپر جو کمرے ہیں ان کو بند کر دیا جاتا تھا, مسجد کو خالی کر لیا جاتا تھا, پہرہ دینے کے لیے اوپر بھی چھت پر پولیس کھڑی ہوتی تھی, اساتذہ موجود ہوتے تھے اور طلبا کو اس طرح منتقل کر دیا جاتا تھا. اور یہاں جامعہ کے مسجد کے سامنے جلوس آ کر رکتا تھا اور وہاں سینہ توبی کرتا تھا, ماتم کرتا تھا اور مرثیہ پڑھتا تھا اور تضرع کرتا تھا. और वो कभी भी आधे घंटे से कम वहाँ नहीं रुकता था, कभी पौना घंटा रुकता था, कभी एक घंटा रुकता था, और जज्बात में शदीद इश्तियाक पाया जाता था। हम लोगों को और इंतजामिया को बहुत जतन करने पड़ते थे, लेकिन अल्हम्दुलिल्लाह, सुमा अल्हम्दुलिल्लाह, तो सन 83 से अब 94 वो जुलूस यहाँ आने बंद, और उन जुलूसों के इधर आने पर जो परेशानी होती थी वो खत्म हो गई। अब वो उधर फासले से गुजरते इधर नहीं आ, लेकिन ये अंदेशा रहता है कि कोई तालिबे इल्म वहां तमाशा देखने के लिए चला जाए, और जुलूस के मुश्ताइल लोग उसको नुकसान पहुंचा दें, ये अंदेशा बराबर है। तो इसलिए कोशिश की जाती है कि तलबा ईशा के बाद खासतौर से जुलूस के दिन मदरसे से बाहर न जाए। आपने देखा होगा कि कल भी इस बात का इस्तेमाल किया गया, और अल्हम्दुलिल्लाह चूंकि तलबा बात मानते हैं और वो इस तरह की निगरानी और निगरदाश्त की रियायत करते हैं, इस वास्ते अब कोई ज्यादा परेशानी की बात नहीं होती। लेकिन फिर भी जो बड़े तालिब इल्म हैं उनको इस बात का खास तौर पर ख्याल रखना चाहिए। ये कौन मूजी को इसका ईमान ही ये है कि दूसरों मुसलमानों को तबीयत पहुंचाई जाए, मुसलमानों को तकलीफ पहुंचाई जाए, और जितनी अजियत पहुंचाई जाएगी और जितनी तकलीफ पहुंचाई जाएगी उतना उनको सवाब ज्यादा मिले। तो मेरा दिल चाहता है कि आप तीन तीन मरतबा सूरह इखलास पढ़ें, और ये जो साथी हमारे शहीद हुए उनके लिए आप इशारे सवाब करें, और दुआ करें कि अल्लाह तबारक व तआला उनके पसमानदान को सब्र जमील अता फरमाए, उनको जन्नत अल-फिरदौस अता फरमाए, और मदरसे को हर तरह के शुरू से और हर किस्म के आफात से तहफ्फुज़ अता फरमाए। ये दुआ आप उनकी बदलाव आपकी वापसी के लिए भी दुआ। واصبر نفسك مع الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه ولا تعدل عيناك تريد زينة الحياة الدنيا ولا تطع من أغفلنا قلبه عن ذكرنا واتبع هواه وكان عمله فريقا. الله تبارك وتعالى حضور أكرم صلى الله عليه وسلم کو دین عطا فرمایا، شریعت عطا فرمائی، آپ نے اس دین پر عمل کیا اور شریعت پر عمل کیا، صحابہ کرام کو اس دین کی اور شریعت کی تعلیم کی، اور حضرات صحابہ کرام سے اس دین اور شریعت پر عمل کرایا۔ اسی طرح جس طرح حضرات صحابہ کرام کو دین کی اور شریعت کی تعلیم دی گئی تھی اور ان سے اس دین پر عمل کروایا گیا تھا، یہی معاملہ ہمارا تھا کہ ہمیں دین کی تعلیم دی جا رہی ہے، ہمیں شریعت کی تعلیم دی جا رہی ہے، اور ہم سے دین اور شریعت پر عمل کا مطالبہ کیا جا رہا ہے۔ ہم قرآن کریم پڑھ رہے ہیں، ہم حدیث رسول اللہ صلی اللہ علیہ وسلم کو پڑھ رہے ہیں، ہم فقہ جو मतलब का उसको पढ़ रहे हैं और हमें तरबियत दी जाती है, हमें इस बात की तरबियत दी जाती है कि हम इन उलूम पर जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम लेकर आए थे अमल करें। अब अमल करने का एक अंदाज हमारा है और अमल करने का एक अंदाज हजरात साहबाए किराम रज़ी अल्लाह तआला करता। आप जैसे कई हजरात जानते हैं कि एक मरतबा हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम खिताब फरमा रहे, कुछ लोग किनारों पर इधर उधर खड़े हुए थे, मजमा हो तो ऐसा भी हुआ करता है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया बैठ जाए, अब्दुल्लाह इब्ने मसूद मस्जिद में दाखिल हो रहे थे, एक पांव अंदर रख लिया था और एक पांव बाहर था। इस आलम में उन्होंने सुना कि आप फरमा रहे हैं बैठ जाइए, वहीं बैठ जाइए, ये भी अमल करने का एक अंदाज है। वो बहुत आसानी से अपने आप को मुखातब बनाकर ये कह सकते थे कि दूसरा कदम भी जब अंदर जाएगा तो उस वक्त बैठेंगे, ये साथ में फिक्र सीधे होते। लेकिन हजरत अब्दुल्लाह इब्न मसूद रज़ी अल्लाह तआला अन्हु ने ये बात अपने आप से नहीं कही और नहीं गई। ये भी आपको मालूम होगा कि एक सहाबी है उनसे गलती हो गई और उस गलती का ना किसी दूसरे रफीक को और साथी को इल्म है और ना नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मालूम है। गलती की बशरियत वो तो गलती होती है, इल्ला मन असबा होगा उस गलती के बाद नदामत हुई, उस गलती के बाद शर्मिंदगी हुई और उस नदामत शर्मिंदगी का ये आलम हुआ कि मजबूर हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंच गए और आकर उन्होंने किया गया अल्लाह जिससे गलती हो गई मुझे उस गलती से पाक। आपने भी पूछा क्या गलती है, फरमाश है नमाज का वक्त आ गया, नमाज पढ़ी, ये फिर हाजिर हुए और आकर इन्होंने किया गया गलती आपने फरमा तुमने हमारे साथ नमाज नहीं पूरी की, फरमा के अल्लाह ने तुम्हारे लिए एक सहाबी से गलती हो गई और गलती के इतफाक के बाद नदामत हुई शर्मिंदगी हुई और अपने आप को मस्जिद नबवी के सुकून के साथ लाकर मार लिया, फैसला किया कि जब तक हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने दस्त मुबारक से मुझे नहीं खोलेंगे उस वक्त तक मैं बंदा रहूंगा। चुनाच यही हुआ कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने दस्त मुबारक से उनको खोला तो वो उस खैर से आधा। एक सहाबी से गलती हो गई और गलती के इतिकाफ के बाद आपके खिदमत में हाजिर हुए والے ہیں تو غلطی کا نام نہیں ہے اور غلطی بھی ان کی گناہ صغیرہ کے درجے کی تھی. نمبر دو والے نے اپنی غلطی کا اظہار کیا. غلطی یہ تھی کہ انہوں نے یہود کے قبیلہ بنی قریظہ کو یہ کہہ دیا تھا کہ اگر تم نے حضور اکرم صلی اللہ علیہ وسلم کے فیصلے پر قلعہ بندی ختم کی تو آپ یوں بتائیں تمہیں سب آتا اور تمہیں ختم کریں گے اس لیے کہ تم نے قدر کیا ہے اور عہد کی خلاف ورزی کی ہے اور مسلمانوں کے خلاف کفار کے ساتھ سازگار کی ہے لہذا اس کی سزا تمہیں یہ بھی جائے. اور اس بات کے ظاہر کرنے کی اجازت نہیں وہ بھی ان سے غلط انہوں نے آ کر اپنے آپ کو مسجد نبوی کے ستون سے باندھ لیا. آج تک وہ ستون متعین ہے کہ اس ستون سے انہوں نے اپنے آپ کو باندھا تھا. شرمندہ ہوئے مسلمان ہوئے. ایک اور صحابی سے غلطی ہوئی اور انہوں نے آ کر اپنی غلطی کا صاف صاف اظہار کیا. آپ موڑ لیا جس طرف کو آپ نے رخ کیا تھا وہ غلط آئے پر اپنی اس غلطی کا انہوں نے اقرار اور احاطہ کیا. آپ نے پھر منہ موڑ لیا اور رخ پھیر لیا. اسی طرح چار مرتبہ انہوں نے اقرار چار مرتبہ کا اقرار ہوا تو آپ نے فرمایا لال کا قبل کر لال کا نمسکار شاید تکبیر کی نوبت آئی ہو مقابلہ یا فرمایا شاید مس کی نوبت آئی ہو پہلے فرمایا ممکن ہے دو سو کنار ہوا یہ فرمایا ممکن ہے آپ لگاؤ. اس کے بعد انہوں نے قصہ اس بات کا اقرار کیا کہ میں نے جو کیا ہے آپ کی حد تک سزا جاری کی گئی. ایک صحابیہ سے غلطی خاتون غلطی تو ہو جاتی غلطی کا ہونا باعث تعجب نہیں ہے شریعت کے ساتھ غلطی کا امکان رہتا ہے. جن کو اللہ نے معصوم بنایا ان کی بات الگ ہے. انہوں نے آ کر اپنی ندامت اور شرمندگی کا ذکر کیا اور کہا کہ اگر اس سے غلطی ہو اور ہوئی ہار بار کا اقرار. آپ نے فرمایا اور کہا انہوں نے کہا کہ مجھے ہم میری اس غلطی کے نتیجے میں حاملہ ہوں. آپ نے فرمایا جب بچہ پیدا ہو جائے مسئلہ سلسلے یہ ہے کہ اگر وہ نہ آتی تو عدالت نبوی ان کو تلاش نہ کرتی. مقر اپنے اقرار سے رجوع کر لے تو اس پر کوئی جبر نہیں ہوتا اور حق اس پر قائم نہیں کی جاتی. رجوع والے اقرار کے بعد حق سات تو ان کے لیے موقع بچے کے پیدا ہونے میں چار مہینے باقی تھے یا چھ مہینے باقی تھے اللہ عالم کے سوال آپ نے کہا جب بچہ پیدا ہوگا بچہ پیدا ہو گیا ہوا ان کا یا رسول اللہ طاہر نے پاک کر غلطی ہوتی ہے، اتنی بڑی غلطی، اور ایسا دل بھولتا اور ایمان کی قوت جو مجبور کر رہی ہے چلو اور اپنے آپ کو اس آرائش سے پاک کرواؤ، گناہ کی اس غلاظت سے اپنے آپ کو پاک کرو، یہ ایمان کی قوت ہے، چین سے نہیں بیٹھنے دے رہی ہے۔ بچہ پیدا ہوا وہ آ گئی، آپ نے فرمایا آگے بھی اس کی دودھ پلا، ابھی اس کو تمہاری ضرورت ہے، ابھی حد نہیں قائم کی جائے گی، اس کو لے جاؤ دودھ پلاؤ، جب یہ روٹی کھانے کا قابل ہو جائے گا تب لے کر جائے گا۔ اب جائے گا بچہ پیدا ہونے کے بعد روٹی کھانے کا قابل تو وہ ڈیڑھ دو سال میں ہوتا ہے، یہ اتنا وقفہ ملا، مگر اس ایمان والی بندی کو یہ وقت بھی خدا جانے کس طرح سے اس نے گزارا، اسے تشویش کی رہی، بچہ روٹی کھانے کے قابل ہو گیا تو گود میں لے کر اس کو آئی اور اس کے ہاتھ میں روٹی کا ٹکڑا تھا اور وہ کھا رہا تھا اور کہا حضرت یہ شرط بھی پوری ہو گئی، اب مجھے پاک کرو۔ سنا نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ ان لوگوں نے ایسی توبہ کی ہے کہ اگر اہل مدینہ پر ان کی توبہ کو تقسیم کی جائے لوسعت، سب کے لیے ان کی بخشش کے واسطے وہ کافی۔ یہ حضرات صحابہ کا رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیم پر ایمان، رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیم پر یقین، رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیم پر عمل اور اس کی شان۔ اور بھائی میں نے عرض کیا کہ ہمیں بھی وہی تعلیم مل رہی، وہی مل رہی الحمدللہ، خالص ہے ہمارے پاس وہ تعلیم، اس میں آمیزش نہیں، اس میں تحریف نہیں ہے، اس میں تبدیل نہیں ہے، وہ خالص۔ اور آپ اسی طرح جس طرح جبریل امین محمد رسول اللہ صلی اللہ علیہ وسلم پر لے کر آئے، رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث وہ بھی محفوظ شکل میں ہمارے پاس موجود ہے، اور حضرات صحابہ کرام کا اسوہ مبارکہ وہ بھی موجود ہے۔ اور اب ہم اپنے اعمال کا جائزہ لیں کہ ہمارے اعمال کی نوعیت کیا، ہمارے عمل کی کیفیت کیا، ہمارے پاس دیانت ہے نہیں، ہمارے پاس صداقت ہے نہیں، ہمارے پاس جوش ایمان ہے نہیں، ہمارے پاس اطاعت خدا اور اطاعت رسول کا غلبہ موجود ہے، جذبہ موجود ہے نہیں، ہم غلطیاں کرتے ہیں تعبیریں کرتے ہیں، ہم غلطیاں کرتے ہیں ان پر دلیل ہوتے ہیں، ہم غلطیاں کرتے ہیں ان پر ندامت نہیں محسوس کرتے، شرمندگی محسوس نہیں کرتے، یہ اتنا تفاوت ہے، اتنا عظیم تفاوت ہے کہ دیکھ کر حضرات صحابہ کرام رضی اللہ تعالیٰ عنہ کی زندگی کا جائزہ لینے، میں نے ان کی چند غلطیوں کا ذکر کیا، آپ ان کے جوش اور جذبے کا اندازہ اس سے لگائیے کہ تین صحابی حضرات مطہرات کے پاس آئے اور حضور پاک صلی اللہ علیہ وسلم کے شروعوں کے عمل کی کیفیت معلوم کی، اور اس کیفیت کو معلوم کرنے کے بعد یہ کہا کہ آپ کی اللہ نے بخشش کی ہے اور مغفرت کا مژدہ آپ کو سنایا گیا ہے، آپ کو زیادہ عمل کی ضرورت نہیں ہے، ہمیں ضرورت ہے، لہٰذا ایک نے کہا میں ہمیشہ روزہ رکھا کروں گا، कभी काम नहीं करूंगा, सहानुकूल रहूंगा। एक ने कहा कि मैं रात को कभी नहीं सोऊंगा, तमाम रात नवाफिल अदा करूंगा और कायम लैल बनूंगा। और एक ने कहा कि मैं शादी नहीं करूंगा, अहल अयाल की जिम्मेदारी मेरी इबादत में मुखिल होगी और मेरी इबादत के अंदर खलल अंदाज होगी, लिहाजा मैं वो जिम्मेदारी कबूल नहीं करूंगा और हमेशा अल्लाह तबारक व तआला की इबादत के अंदर सरगर्म आमल और मशहूर होगा। ये उनका बदला और ये उनका जोश था इबादत के लिए। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फिर उनको तंबीह दी और फरमाया कि किस तरह से जोश का मुजाहरा करना ये चंद दिन का हुआ करता है और इससे अमल पर मुदावमत नसीब नहीं होती, लिहाजा तुम इंतजार के साथ अल्लाह तबारक व तआला की इबादत का इस्तेमाल करो। तुम्हें ये सूरत हाल हजरात सहाबाए किराम के अंदर मौजूद है। आज हमारा हाल क्या है कि हम 10-10 साल पढ़ते हैं, 12-12 साल पढ़ते हैं, 15-15 साल पढ़ते हैं, शेख शुदी, साहिब शुदी व दानिशमंद की क्यों न शुदी, लेकिन इंसान हम शहुल हदीस भी बन जाते हैं, हम शहुल तफसीर भी बन जाते हैं, हम मुफ्ती भी बन जाते हैं, हम मुबल्लिग भी बन जाते हैं और दानिश्वर हम बन जाते हैं और रिसर्च स्कॉलर हम बन जाते हैं, लेकिन इंसानियत के मामले की मामूली तकाजों से भी हम महबूब। इब्तदाई तरबियत भी हमारे अंदर मौजूद नहीं होती और उसकी वजह क्या है, उसकी वजह है हजरात का सहाबा किराम रज़ी अल्लाह तआला अन्हुम में जो ये तरबियत नुमाया है ये क्यों है, ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का नतीजा है। ये हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का नतीजा है। आप भी एक आमी आदमी अगर अहलुल्लाह की सोबत इख्तियार करता है तो वो अच्छे खासे पढ़े लिखे लोगों के मुकाबले में ज्यादा दीनदार होता है और ज्यादा उसके अंदर कौफ़ खुदा पाया जाता है। एक आमी आदमी है, बाजार में काम करता है, आपने उसको पकड़ा और पकड़ने के बाद कहा कि 3 दिन के लिए जमानत में चले, मिन्नत की, खुशामद की, यारी और दोस्ती का वास्ता दिया और जनाब आपने 3 दिन के लिए उसको जमात में भेज दिया। जमात में जाएगा तो अल्लाह के नेक बंदों की सोबत उसको हासिल, जमात में 10 आदमी साथ होंगे, सबका मकसद अल्लाह की रजा को हासिल करना होगा, सबके आमाल हक्कल इम्कान शरीयत के मुताबिक होंगे, सबका दिन और रात का तज़किरा वो अल्लाह की रजा और अल्लाह का इताअत और फरमाबरदारी का मामला होगा। तो उस 3 दिन की कैफियत का ये असर हो रहा है कि वो जनाब जुबान छोड़कर दौड़ दौड़कर मारता है और अगर कहीं 3 दिन से ज्यादा एक जिले के लिए उसने इंतजाम कर लिया तो वो रंग उस पर नुमाया दूर से नजर आने लगता, वो रंग जो उस पर चढ़ता है फिर वो ऐसे ही नजर आता है। ये कहां का असर होता है, ये उस नेत्सो पत्ता और बोलता ये उस नेत्सो पत्ता उस नेत्सो पत्ते के असर। एक मरतबा मैंने यहाँ अपने साथियों से दरख्वास्त की और उनको राजी किया कि वो जमात में जाए, छुट्टियों का जमाना था तो उनमें से चले गए जमात में, हदीस के उस्ताद थे। जब वो जमात से वापस आए तो वो बड़ी उससे कहने लगे कि साहब हमने तो इतने दिन तक पढ़ा था और इतने दिन तक पढ़ाया था लेकिन हमें तो कभी भी ख्याल नहीं हुआ کہ جناب یہ بھی کام کرنے کے اور جماعت میں جانے کے بعد میں اس کا بہت احساس ہوا. یعنی انہوں نے فرمایا اس بات کا اعتراف اور اقرار کیا کہ مدرسے کی زندگی وہ کیفیت نہیں پیدا کر رہی جو رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ میں پیدا ہوئی تھی, اور کیسے پیدا کر سکتی ہے صحابہ کو رسول اللہ صلی اللہ علیہ وسلم کی صحبت حاصل تھی اور مدرسے والوں کو بھی صحبت نصیب نہیں, مدرسے والوں کو صحبت نصیب نہیں. اس واسطے ان کی زندگی کے اندر وہ کیفیت پیدا ہے. میں نے آپ کے سامنے ایک بات تلاوت کی, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ اپنے آپ کو ان لوگوں کے ساتھ رکھیے جو اپنے رب کو صبح شام پکارتے اور اللہ کی رضا کے ساتھ, اور آپ ان سے اپنی نگاہ کو متجاوز نہ کیجیے. اگر کوئی رئیس آپ کے پاس آتا ہے اور کوئی مالدار آپ کے پاس آتا ہے اور وہ کہتا ہے کہ یہ ان کے ساتھ نہیں بیٹھیں گے, ان کو اٹھائیے تب تب ہم بیٹھیں گے, تو آپ ان سے انکار کر دیجیے, ان کو نہ اٹھائیے, ان کے ساتھ آپ یہ استفادہ کرنے والے لوگ یہ ایمان لائے ہیں اور اللہ کو یاد کرنے والے لوگ ہیں, لہذا آپ ان کے ساتھ. تو حضور اکرم صلی اللہ علیہ وسلم کو بھی اس بات کا حکم ہے کہ آپ اپنی معیت کا فائدہ ان کو پہنچائیں, اور ان کو بھی حکم ہے کہ وہ حضور اکرم صلی اللہ علیہ وسلم کی صحبت سے تمام کو ہو پائے جائے. آج کل ہمارے اہل علم کو جو طلبا ہیں اور جو علماء ہیں وہ اس صحبت کی افادیت سے بالکل ناوا ہے. یہ جو صحبت صالح ہوتی ہے, ہم یہاں ایک خاص مقصد کے لیے بیٹھے, ہم بخاری کا سبق نہیں اس وقت پڑھا, یا ہم شرح جانے کا سبق اس وقت نہیں پڑھا, ہم بخاری کا سبق پڑھاتے ہیں اس لیے کہ نوکر زیادہ اپنی نوکری کا مطالبہ پورا کرتے ہیں, یا ہم دفتر میں بیٹھتے ہیں اس لیے کہ ہم نوکر اور ہم اس نوکری کے تبادلے کو پورا کرتے ہیں. یہ یار ایک مولوی کا ہے, یہ دوسرے کا ہے, یہ تیسرے کا ہے, سب نوکری کا ہے. اور آج کل تو ایسی گئی گزری حالت ہے کہ مولوی کہتا ہے کہ یہاں مجھے 2000 روپے ملتے ہیں, اگر کہیں 2100 ملے گے تو میرے کو پورا کرا دے. آج کل ہماری نوکری بھی یہ کہتی ہے, ایک مولوی کہا کرتا تھا پہلے زمانے میں تنخواہیں تھوڑی ہوتی, جب ہم نے پڑھانا شروع کیا تھا تو اس وقت تنخواہ ہوا کرتی تھی 15 روپئے, 20 روپئے, 25 روپئے, 30 روپئے, 40 روپئے, زیادہ سے زیادہ 50 روپئے, تو بہت بڑا اللہ ہوگا زندگی خوشی کی طرح تنخواہ. جب ہم یہاں کارپور میں مدرس تھے اس وقت میں مدرسین کی تنخواہ ہوتی تھی 400 روپئے, 500 روپئے, اور یہ بڑی تنخواہ. ایک مولوی صاحب سے ایک مدرسے میں پڑھایا کرتے تھے, 520 روپئے یا 25 روپئے ان کو ملتے تھے, تو وہ فرمایا کرتے تھے کہ 525 روپئے اور 4 آنے اگر کسی مدرسے میں ملیں گے تو 525 روپئے ان کو ہوگا اور 525 روپئے 4 آنے کی نوکری کر. یہ حق, اور یہ حق آپ سب کو ملے, ایسی بات نہیں ہے کہ میں کوئی ایسی بات کہہ رہا ہوں کہ جس سے آپ ناراض نہیں. آپ جانتے حضرت علامہ انور شاہ کشمیری رحمت اللہ فرمایا کرتے تھے کہ بڑے لوگ ثواب ثواب کی بات کرتے ہیں, ثواب کا کیا سوال ہے, نوکری کا ثواب دنیا ملے گا, ثواب تو مل جائے, عذاب کی فکر کرو کہ اس نوکری کا حق نہیں ادا کرو. ابھی میں نکل آیا ظہر کی نماز کے بعد, گھنٹہ ہوا, میں نے خیال کیا کہ دن تو شاید ایک بھی مدد ہوئی تھا جس میں گھنٹہ بجنے کا سبق شروع کیا, 10 منٹ کے بعد آ رہا ہے, 15 منٹ کے بعد آ رہا ہے, 20
अपेक्षा मांगे,
नौकरी आप करते ऐसे आप वसूल करते,
वक्त की पाबंदी आप पढ़ रहे हैं सर जरूरी है, आप उस वक्त की पाबंदी अगर नहीं करते तो अपने मुंह चाहे कितने बड़े मियां मिर्च को बनते रहे लेकिन आप गुनाह करते। आप जुर्म का इर्तिकाब करते तो कारोबों में हम गवेश थे, वहां एक बड़े मियां से मिले पढ़ाया करते, पहले ही सुनाया था महीना है सबक खत्म हो गए, आगे पीछे सबक खत्म हो गया, फिर वक्त हो गया है सबक सारे ही खत्म हो जाते। हम लोगों का मामूल ये था कि चार घंटा हमारा सबक है, दो खत्म हो गए, दो बातें हैं, तुम दो घंटे में हम अपने घर में रहते और दो घंटों में अंदर काम में जाते। एक बड़ोनिया को वो अंग्रेजी पढ़ाया करते थे, उनको हमने देखा कि वो रोजाना अपने दस काम में जाकर अपना पूरा वक्त गुजारते हैं और सबक पढ़ा चुके। वैसे भी वो नमाज के अंदर इमाम के पीछे मौजूद रहा करते थे, और कितने बूढ़े थे कि आपके मदरसे में या वहां दारुल उलूम में कितना बूढ़ा आज कोई मदरस मौजूद नहीं, सही थे ना तमाम थे पूरे थे। मैंने मेरे घर के बराबर में उनका घर था, मैंने पूछा मास्टर साहब इस बात को खत्म हो गए और आप अब दरसगाह में जा रहे हैं कहां के लिए जा रहे हैं, तो उन्होंने ऐसा जवाब दिया जो मेरे मुंह पर जबरदस्त तमाचा था, लेकिन हम लोगों में गैरत बाकी नहीं हुई। उन्होंने कहा तो मारा मैंने अपना वक्त फरोख्त किया, लिहाजा जब तक मदरसे में तातील नहीं होती मैं तो अपना वक्त दर्श का नहीं, मैंने ये अपना वक्त फरोख्त किया और मैं इस वक्त के फरोख्त करने पर तनख्वाह लेता हूं, लिहाजा मेरे चार घंटे अगर मुकदर हैं तो मैं वो चार घंटे अपने दर्शगा के अंदर गुजारूंगा, इसलिए तो मदरसे के लिए तातील नहीं हुई। किसी तालिबिलों को कोई इश्कार होगा वो मुझसे आकर पूछेगा, किसी तालिबिलों को कोई मशवरा लेना होगा वो मुझसे आकर मशवरा करेगा, मैंने इतना दर्शगा में गुजारा। मसला हमारे यहाँ का था और अमर कर रहा था एक स्कूल वाला, आप मौलवियों की हालत कितनी खराब है और कितनी बिगड़ी हुई है कि ये मसला जो मैंने आपके सामने बयान किया ना, मैंने तो कहा कि मुझे उस पर नदामत हुई, शर्मिंदगी हुई और इस बात का एहसास हुआ कि इस पर हमें अमल करना चाहिए था और अमल ये कर रहे हैं, और आज जब आप मौलवी से जिक्र करेंगे तो वो आपका इस्तेहज़ा शुरू कर देगा, इस शर्मी मसले पर वो आपका मजाक उड़ाना शुरू कर देगा, इस वास्ते कि उसमें बिगाड़ कितना हो गया है। शेख सुदी जाहिद सुदी दानिशमन की जुमले सुधी बोले इंसान ठीक है, वो अल्लामा भी हो गए हैं और वो काबिल भी हो गए हैं और वो साहेब इल्म बसीरत भी हो गए हैं, लेकिन ये तो इंसानियत से दूर और इंसानियत से महरूम, और क्यों महरूम है इंसानियत से, इसलिए कि सोहबत से भिदकते, वो सोहबत को गैर जरूरी समझते और उसका नतीजा ये कि अगर वो अपना परिवार में छांक कर देंगे तो उनको ऐसी कालिश और स्याहियां नजर आएंगी कि वो भी राहौल करना शुरू कर। अल्लाह तबारक व तआला हमें हकीकी मानों में नेकी करने की तौफीक अता फरमाए, अपनी खशियत हमें अता फरमाए, अपना खौफ हमें अता फरमाए, अपनी मोहब्बत हमें अता फरमाए।
www.ahnaf.com उलमा कराम की तकारीर, मनाज़रे, हमदनात और इस्लामिक ऑडियो का बेहतरीन कलेक्शन ahnaf.com।